अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको कर्णाली पुल जीर्ण बन्दै भत्किएको बर्दिया स्थित जप्ती घाट पुलमा अख्तियार छानबिन गर्दै।
भेरीमा एक वर्षपछि सवारी चालक अनुमति पत्र बनाउन सुरु। बाँकेमा पश्चिम क्षेत्रकै ठुलो 10,000 टन क्षमताको शीत भण्डार बन्दै।
औषधि खरिद बारे स्थानीय तहमा अन्यल। 7 नम्बर प्रदेशमा स्वास्थ्य संस्थामा औषधि अभाव। भेरी बबई ड्राइभर्सन आयोजनाको सुरुङ खन्ने मेसिन 1 महिनाभित्रै जडान भइसक्ने।
र बर्दियामा 10 किलो चरे सहित 1 महिला पक्राउ। जाजरकोटमा 4 वर्षदेखि भेरी नदीको बैरीताल पुल निर्माण अलपत्र।
हाम्रो चाहना सबैको चाहना, गाउँ शहर जता ततै बलियो घरको कामना। 30 शक्ति सिमेन्टको आयु जमाना, 30 शक्ति सिमेन्टको आयु जमाना।
जय बागेश्वरी सिमेन्ट्स प्राली गनापुर नेपालगञ्जको उत्कृष्ट उत्पादन, असाधारण शक्ति, सुरक्षित भविष्य।
त्रिशक्ति सिमेन्टको आयु जमाना।
पश्चिम डायरीको सुरुमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्णाली चिसापानीमा रहेको पुल जीर्ण बन्दै गएको र मर्मत सम्भार पनि लामो समयदेखि नभएको खबर छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको चिसापानीमा रहेको कर्णाली पुल जीर्ण बन्दै गएको छ। 24 वर्ष अघि बनाइएको पुल अहिलेसम्म एकपटक पनि मर्मत गरिएको छैन। सुदूरपश्चिमलाई बर्दिया लगायत जिल्लासँग जोड्ने पुलका नट मर्मत सम्भार गर्ने दक्ष प्राविधिक छैनन्। सडक डिभिजन कार्यालयका अनुसार पुलको लम्बाइ 500 मिटर छ। पुल वर्षेनी रङरोगनका साथै नट कस्नुपर्ने र जाँच गर्नुपर्ने भए पनि अहिलेसम्म हुन नसकेको डिभिजन कार्यालयका प्रमुख अर्जुन बहादुर बमले बताउनुभयो। उहाँका अनुसार गत वर्षदेखि रङरोगन र मर्मत गर्नुपर्ने विषय उठेको छ। पुल रङरोगन गर्न र नट कस्न दक्ष प्राविधिक चाहिन्छ, उहाँले भन्नुभयो, तर नेपालमा छैनन्। सुरक्षा गार्ड दलबहादुर दर्लामीका अनुसार असार र साउनमा आएको बाढीले पुलमुनिका दर्जनभन्दा बढी ब्लक बगाएको छ। यसैका कारण पुलको किनारबाट नदीले धार परिवर्तन गर्ने जोखिम पनि छ। 2062 पुस 7 गते सुरक्षाकर्मी र तत्कालीन विद्रोही बीचको भिडन्तका क्रममा पुलमा गोलीले बनाएका 80-90 जति प्वाल समेत रहेका छन्। आजको कान्तिपुर दैनिकमा कमल पन्थीले खबर लेख्नु भएको छ। यसैबीच गएको साउनमा बबई नदीको जब्दीघाट स्थित पुल भाषिएका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। मध्यपश्चिमाञ्चल सडक डिभिजन कार्यालय सुर्खेतका क्षेत्रीय निर्देशक अयोध्या प्रसाद श्रेष्ठ संयोजकत्वको 5 सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा आयोगले थप अनुसन्धान अघि बढाएको हो। यो बर्दियामा पर्छ। पप्पू कन्स्ट्रक्सनले बनाएको हो। 3 वर्ष अघि नै उक्त पुलमा गुणस्तरहीन सिमेन्ट प्रयोग भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको थियो। कान्तिपुरमा खबर छ।
भेरी अञ्चल यातायात व्यवस्था कार्यालयले 15 महिना पश्चात सवारी चालक अनुमति पत्र लाइसेन्स बनाउने फारम खुला गरेको छ। सुरुमा दर्ता प्रक्रियामा आउन थालेका ई रिक्साको लागि सवारी चालक अनुमति पत्र वितरण गर्ने प्रक्रिया आजबाट अघि बढाउने तयारी छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होमबहादुर थापाले भन्नुभयो, अन्य सवारी साधनको पनि बिस्तारै अघि बढाउने तयारी छ। गत वर्ष असार 18 गते भेरी अञ्चल यातायात व्यवस्था कार्यालयमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रोकिएको अनुमति पत्र वितरण प्रक्रिया पुनः सुचारू हुने भएको छ। आजको मिसन टुडेमा खबर प्रकाशित छ।
पश्चिम क्षेत्रमै ठुलो क्षमताको शीत भण्डार जानकी गाउँपालिका स्थित बाबाकोटीमा निर्माण भइरहेको छ। 20 करोड रुपियाँको लगानीमा 10,000 टन क्षमताको नेपालगञ्ज शीत भण्डार निर्माण सुरु भएको हो। प्रदेश नम्बर 5, 6 र 7 का कृषि जडीबुटी र फलफुल व्यवसायलाई लक्षित गर्दै शीत भण्डार निर्माण थालिएको हो। नेपालगञ्ज कोल्ड स्टोरको नाममा गत आर्थिक वर्ष 73-74 को वैशाख महिनादेखि सुरु भएको हो। चालु आर्थिक वर्षको फागुन महिनाबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। शीत भण्डार निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपालगञ्ज शीत भण्डारका सञ्चालक सञ्जय कुमार अग्रवालले जानकारी दिनुभयो। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
स्थानीय तहमा रहेको अन्यलताले प्रदेश नम्बर 7 का स्वास्थ्य संस्थाहरूमा अति आवश्यकीय औषधिको अभाव भएको छ। भदौको दोस्रो सातादेखि औषधिको अभाव देखिए पनि आपूर्ति हुन सकेको छैन। राज्य पुनर्संरचनासँगै सरकारले औषधि खरिद तथा वितरणको जिम्मा स्थानीय तहलाई दिएको छ। तर स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमै आफूहरूले के काम गर्ने के नगर्ने भन्ने बारेको अन्यलता छ। आफूहरूले औषधि खरिद गर्नुपर्ने भए पनि स्थानीयताका जनप्रतिनिधि औषधि अभाव भएको गुनासो जिल्ला र क्षेत्रीय स्वास्थ्य निर्देशनालयसँग गरिरहेका छन्। यद्यपि सरकारले औषधि खरिदका लागि स्थानीय तहलाई भदौ पहिलो साता नै अख्तियारी दिइसकेको बुझिएको छ। आजको पश्चिम टुडेमा टेकेन्द्र देउवाले धनगढीबाट यो खबर लेख्नु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दियाको आम्बासा चेकपोस्टबाट बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको शिवदल गणको नेपाली सेनाले झन्डै 10 किलो चरेसहित एक महिलालाई पक्राउ गरेको छ। रुकुम काक्री 6 घर भई हाल दाङको घोराई उपमहानगरपालिका 6 बस्ने 30 वर्षीय पवित्रा पुनलाई चरेसहित सेनाले पक्राउ गरेको हो। काठमाडौँबाट धनगढीका लागि छुटेको रात्रिबसमा लम्बहीबाट धनगढी जान लागेकी पुनलाई 9 किलो 700 ग्राम चरेसहित सेनाले आम्बासाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
भेरी बबई बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको सुरुङ खन्ने अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन टिबिएम जडान कार्य निर्धारित समय अघि नै सकिने छाँट देखिएको छ। आयोजनाले कम्तीमा 2 महिना लाग्ने अनुमान गरेकोमा मेसिन उत्पादक अमेरिकी कम्पनी रोबिन्सका प्राविधिकले 1 महिनाभित्रै जडान गर्न लागेका हुन्। आयोजना निर्माण जिम्मा चिनिया कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड कोभेकले लिए पनि मेसिन जडान उत्पादक कम्पनीले नै गरिरहेको छ। मेसिन खरिद पूर्व कोभेकले कम्पनीसँग जडान साथै परीक्षण स्वरूप 5 मिटर सुरुङ खनेर हस्तान्तरण गर्नुपर्ने शर्त राखेको थियो। हात्ती खाल स्थित सुरुङ प्रवेशद्वारमा सेप्टेम्बर 10 देखि जडान प्रारम्भ गरिएको हो। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
चिकित्सकको लापरवाहीका कारण शिशुको ज्यान गएको भन्दै मृतकका आफन्तले कञ्चनपुरको महाकाली अञ्चल अस्पतालका डाक्टरमाथि हातपात गरेका छन्। भीमदत्त नगरपालिका एक रौटेलाकी 24 वर्षीय सरस्वती विष्ट प्रसूति भएको केही बेरमा शिशुको मृत्यु भएपछि आक्रोशित भएका विष्टका आफन्तले अस्पतालका डाक्टर सत्यप्रकाश कोइरालामाथि हातपात गरेका हुन्। दुर्गा उपाध्यायले पश्चिम टुडे दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा वाम एकता र एमालेको चुनावी रणनीति
दुई पार्टीको नेतृत्वले अहिलेलाई तालमेल गर्दै कार्यगत एकताका साथ पार्टी एकतामा जाने निर्णय गरेको छ। त्यसको कार्यान्वयनको लागि अहिले सकारात्मक रूपमा र सहज रूपमा गृह कार्य अगाडि बढिरहेको
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1 लाखसम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीच गठबन्धन भएपछि एकाएक राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ। एमाले एकता गरेको भोलिपल्टैदेखि लोकतान्त्रिक दलहरू पनि नतिजा आफ्नो पक्षमा पार्ने भन्दै एक ठाउँमा आउने प्रयास गरिरहेका छन्। यसैबीच हामीले एमालेको चुनावी रणनीतिका विषयमा एमालेका प्रचार विभाग सचिव विष्णु रिजालसँग कुराकानी गरेका छौँ।
अहिले त हामी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिचमा अहिलेलाई चुनावी तालमेल गर्दै कार्यगत एकता गर्दै हामी पार्टी एकताको तहमा जाने गरी वार्ता सम्वादमा छौँ।
तपाईँहरूको यो कार्यगत एकता हुन्छ हुँदैन भन्नेमा पनि अहिले धेरै नागरिकहरूले शंका गरिरहेका छन्। यो
नेपालमा वामपन्थी जनमत जुन करिब करिब 2/3 छ, ती जनताको भावना र कार्यकर्ताको भावनालाई आत्मसात गर्दै हाम्रो दुई पार्टीको नेतृत्वले अहिलेलाई तालमेल गर्दै कार्यगत एकताका साथ पार्टी एकतामा जाने निर्णय गरेको छ। त्यसको कार्यान्वयनको लागि अहिले सकारात्मक रूपमा र सहज रूपमा गृह कार्य अगाडि बढिरहेको छ। चुनावी तालमेल हाम्रो लागि एउटा पहिलो खुड्किला हो, एउटा सानो कुरा मात्रै हो। हामी बृहत्तर रूपमा एउटै वामपन्थी दल बनाउन चाहन्छौँ, एउटै कम्युनिस्ट केन्द्र बनाउन चाहन्छौँ।
अब तपाईँहरूले यो चुनावी तालमेल, चुनावी गठबन्धनलाई कसरी हेर्नु भएको छ?
हामीले नै इनिसिएट गरेको कुरा भएको हुनाले यसलाई सफलताका साथ अगाडि बढाउन चाहन्छौँ। यसलाई तार्किक निष्कर्षमा पुर्याएर चुनावमा हामी सकारात्मक परिणाम हाम्रो पक्षमा 2/3 भन्दा बढीको बहुमत हासिल गर्न चाहन्छौँ।
आउँछ त 2/3 बहुमत
आउँछ। सामान्य रूपमा तपाईँले विश्लेषण गर्नुभयो भने पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आपसमा भिडेको कारणले गत स्थानीय निर्वाचनमा मात्रै पनि धेरै ठाउँमा पराजय भएको छ। 70 निर्वाचनमा पनि त्यसका धेरैवटा स्थानहरूमा हामीले हार्नु परेको छ। यो वामपन्थी दलहरूको बीचमा एकता हुने बित्तिकै त्यसले जुन उत्साह पैदा गर्छ।
तपाईँहरूले स्थानीय तहको निर्वाचन पछि जुन आकलन गर्नुभयो र अहिले दुई ठुला कम्युनिस्ट र पार्टी र नयाँ शक्ति सामेल भइसकेपछि 2/3 बहुमत ल्याउने जुन तपाईँहरूको एउटा विश्वास छ, उता प्रजातान्त्रिक दलहरू पनि एक हुने बहसमा छन्, यो कसरी सम्भव देख्नुहुन्छ?
हामी शुभकामना दिन चाहन्छौँ। हामी यसको उहाँहरूको एकताको कामना पनि गर्छौँ। उहाँहरूले जस्तो कुनै विचार सिद्धान्त मिल्ने दलहरूको बिचमा एकता हुँदा लोकतन्त्र कमजोर भयो, अब अधिनायकवाद आउने भयो भन्दै उहाँहरूले जुन च्यालुइया मचाउनु भएको छ, हामी त्यस्तो भन्दैनौँ। उहाँहरूको बिचमा पनि एकता होस्, उहाँहरू पनि सहकार्यका साथ निर्वाचनमा जानुहोस् र एउटा स्वस्थ प्रतिस्पर्धा गरौँ। जनताले जसलाई पत्याउँछन्, जनताले जसलाई मत दिन्छन्, त्यस आधारमा स्थिर सरकार दिने, मुलुकमा सुशासन दिने र 5 शासनको ग्यारेन्टी हुने परिपाटीको विकास। स्वतन्त्र राजनीतिक दल हो, नेपाली काङ्ग्रेससँग अलायन्समा जाने कि एमालेसँग अलायन्समा जाने कि उसको एउटा नितान्त सार्वभौम कुरा थियो। अहिले उसले धेरै थरी परिस्थिति भोगेपछि हुनसक्छ उसले नेकपा एमालेसँगको सहकार्यलाई रोज्यो, हामीले त्यो सहकार्यको लागि हात फैलाएकै थियौँ। एउटा जिम्मेवार राजनीतिक दलहरूले मुलुक र जनतालाई केन्द्रमा राखेर गरेको निर्णय।
आकाङ्क्षीहरू त धेरै छन् तपाईँको पार्टीबाट पनि, धेरैको नाम सिफारिस भएको छ, माओवादीबाट पनि आकाङ्क्षीहरू त्यस्तै छन्, कसरी भागबण्डा मिल्ला?
165 अहिले निर्वाचन हुँदैछ संघीय संसदको, 330 प्रदेशको निर्वाचन हुँदैछ। यसलाई बढाएर तपाईँले 2000 पुर्याउनु भयो भने पनि आकाङ्क्षीहरू यति नै हुन्छन्। हिजो 240 हुँदा पनि त्यतिकै आकाङ्क्षी थिए। त्यसले गर्दा यो आकाङ्क्षी भन्ने ठुलो कुरा होइन, हामीले कुन सिद्धान्तका आधारमा एकता गर्छौँ। अवसरहरूका ढोका खोलिएका छन्। स्थानीय तहमा धेरै साथीहरू सेट हुनु भएको छ, कोही साथीहरू प्रदेशमा जानु,
यसले त तपाईँहरूकै प्रभावशाली नेताहरूकै सिट गुम्ने, उहाँहरूकै अवसर गुम्ने अवस्था आयो भने के गर्नुहुन्छ?
हाम्रो नेताको अथवा कसैको नेताको गुम्ने भन्ने कुरै भएन। एउटै पार्टी बनाउने महान उद्देश्यका साथ अगाडि बढेपछि जो नेताले जिम्मेवारी पाउनुहुन्छ त्यो हाम्रो नेता हो।
भनेपछि तपाईँहरूले कार्यगत एकतासँगै अब त्यागको राजनीति पनि सुरु गर्नुभयो?
यसलाई म त्याग भनेर त्यति धेरै ग्लोरिफाई पनि गर्दिनँ। एउटा पार्टीभित्र पनि त अहिले 165 सिटको संसदको चुनाव हुँदाखेरि 165 मात्र आकांक्षी छैन नि, यहीँभित्र पनि त 1000-2000 मान्छे त हाम्रै अहिले पनि आकांक्षी छन् नि, त्यसमा अर्को 1000 सबै त कुनै आश्चर्य हुने होइन, यो एउटा व्यवस्थापनको कुरा मात्रै हो।
चुनावपछि कार्यगत एकता हुँदैन भन्ने भ्रम झुटो हो,
झुटो हो, त्यो झुटो हो, त्यसका लागि धेरै टाढा जानै पर्दैन। 29 गते समानुपातिको सांसदको सूची पेश गर्ने मिति छ, त्योभन्दा अगाडि नै हामी सबै कुरा टुङ्गाइसक्छौँ, त्यसले गर्दा यो एक हप्ता मात्रै धैर्य गर्न म अनुरोध गर्छु।
छबुदे सहमतिहरू पनि सार्वजनिक गरिसक्नु भएको छ, यो छबुदे सहमतिका आधारहरू के हुन्? अन्त्यमा
समाजवाद निर्माणको बाटोमा अघि जान चाहन्छौँ, एउटै कम्युनिस्ट पार्टी स्थापना गर्न चाहन्छौँ, हामी समाजलाई सुशासन दिन चाहन्छौँ, राजनीतिक स्थिरता दिन चाहन्छौँ, हामीले हाम्रा सम्पूर्ण एकताका आधारहरू, हाम्रा सैद्धान्तिक वैचारिक कुराहरू, हाम्रा राजनीतिक आर्थिक नीतिका कुराहरू त्यसमा हामीले उल्लेख गरेका छौँ, र यसको अझ स्पष्ट खाकाको रूपमा हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष कमल वामदेव गौतमको नेतृत्वमा अहिले क्रियाशील रहेको घोषणापत्र मस्यौदा समिति दुवै पार्टीको जुन छ त्यसले विस्तृत रूपमा ल्याउनेछ र म केही समय प्रतीक्षा गर्न अनुरोध गर्छु।
अब अन्त्यमा एउटा प्रतिपक्षीय दल भएका हिसाबले नेपाली काङ्ग्रेस प्रति तपाईँहरूको भनाई के छ?
नेपाली काङ्ग्रेस देशको एउटा जिम्मेवार राजनीतिक दल हो, पुरानो राजनीतिक दल हो, प्रजातान्त्रिक इतिहास भएको दल हो, तर दुई ठुला दलहरूको बिचमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बिचमा सहकार्य हुने बित्तिकै उत्तेजनात्मक अभिव्यक्तिहरू नदिनका लागि अनुरोध गर्छु।
नेकपा एमाले प्रचार विभाग सचिव विष्णु रिजाल र सावित्री गिरी। अब अर्को सन्दर्भ, प्रदेश नम्बर 7 का ठूला नेताले केन्द्रतिरै चासो राखेपछि मुख्यमन्त्री को हुन् भन्ने को हुने भन्ने अनुमान लगाउने अवस्था छैन। प्रदेशका शीर्ष नेता एमाले उपाध्यक्ष भीम रावल, माओवादी पोलिट ब्युरो सदस्य लेखराज भट्ट, काङ्ग्रेस केन्द्रीय सदस्य रमेश लेखक, एनपी सावत, दिलेन्द्र प्रसाद बडु लगायत नेता प्रतिनिधि सभाका लागि सिफारिस हुनुभएको छ। यी नेताहरूलाई मुख्यमन्त्रीको दावेदार मानिएको थियो। नागरिक अगुवा रविकान्त पन्तको अनुसार प्रदेशका शीर्ष नेता प्रतिनिधि सभा उम्मेद्वारमा सिफारिस हुनेले केन्द्रीय राजनीतिमै सक्रिय रहन चाहेको देखिन्छ। उहाँले भन्नुभयो आजको नयाँ पत्रिका तेजराज भट्टले लेख्नु भएको छ।
बाँकेमा निर्माणाधीन हुलाकी राजमार्गमा शनिबार राति एउटा समूह पुगेर डोजर लगायत निर्माण उपकरणहरू नियन्त्रणमा लिँदै काम नगर्न धम्की दिएको छ। केही महिना अघि मात्रै कम्पनीको काम अवरुद्ध गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले आधा दर्जन गुण्डाहरूलाई कारवाही चलाइसकेको छ। शनिबार राति 11 बजेको समयमा 2 दर्जनको संख्यामा पुगेका युवाहरूको एउटा समूहले निर्माण कम्पनीले कमिसन तिर्नुपर्ने माग अघि सारेको खुलेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर शमशेरगञ्ज सडक खण्डमा मरेका पशुले महिनौदेखि राजमार्ग दुर्गन्धित बनेको छ। छाडा रूपमा छोडिएका पशु चौपायहरू सवारी साधनको ठक्कर तथा वन्यजन्तुको आक्रमणबाट मर्ने र मरेका पशु चौपायको उचित व्यवस्थापन नहुँदा कुहिएर दुर्गन्ध फैलिने गरेको कारण राजमार्ग दुर्गन्धित बनेको हो। आजको मिसन टुडेमा कविन्द्र परियारले खबर लेख्नु भएको छ।
धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी माघ 5 गतेदेखि सुरु हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमी डिसिए र सुदूरपश्चिमाञ्चल एकाडेमी एसपिए ले हिजो काठमाडौँमा पत्रकार सम्मेलन गरी डिपिएलको घोषणा गरेको हो। प्रतियोगितामा यसपटक पुरस्कार राशि पनि दोब्बर बनाइएको जानकारी डिपिएलका संयोजक सुभाष शाहीले दिनुभयो। गत वर्ष 28,50,000 रुपियाँ पुरस्कार रहेकोमा यसपटक बढाएर कुल पुरस्कार राशि 50 लाख पुर्याइएको छ। प्रतियोगिताको विजेता टोलीले 25 लाख र उपविजेताले 10 लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन्। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ। पश्चिम डायरीमा लागु औषध नियन्त्रण गर्ने उपाय।
जुन उत्पादन गर्छन् नि त्यो उत्पादन गर्नेलाई नै हामीले रोक लगाउन सक्नुपर्छ। त्यो उत्पादन नभएपछि उनीहरूले कहाँबाट खान्छन्?
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दशैं तिहार आयो सबैलाई, शुरू भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
ह्युन्डे फेस्टिभ डिलाइट 2074 यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 वर्षको बिमा, स्क्रैच कार्ड मार्फत ₹1 लाख सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। खुल्ला सिमानाका कारणले गर्दा भारतबाट लागु औषध बाँके जिल्ला लगायत का ठाउँमा भित्रिरहेको अवस्था छ। नेपालमा लागु औषध प्रयोगकर्ता पनि दिन प्रतिदिन बढिरहेका छन्। बाँकेमा पनि लागु औषध ओसार पसारका घटनाहरू बढिरहेका छन्। लागु औषध नियन्त्रणको उपायबारे सुनौ नागरिक आवाज।
मेरो नाम चिन्तामणि पौडेल। हामीले युवाहरूलाई सचेतनाका कामहरू सञ्चालन गर्नुपर्छ र समुदायले पनि तिम्रो छोरा अथवा छोरीले त यस्ता व्यक्तिहरूसँग सङ्गत गरिरहेछन् भन्ने कुराहरू पनि जानकारी दिनुपर्छ, जसको कारणले गर्दाखेरि त्यस्तो कुलतमा तिनी व्यक्तिहरू फस्न नपाउन्।
लक्ष्मी सुवेदी, तर हामीले पहिला यिनीहरूलाई हेर्नुभन्दा पनि जुन उत्पादन गर्छन् नि त्यो उत्पादन गर्नेलाई नै हामीले रोक लगाउन सक्नुपर्छ। त्यो उत्पादन नभएपछि उनीहरूले कहाँबाट खान्छन्? खान त पाउँदैनन्।
मानबहादुर साउद, यसमा चाहिँ हामीले सरकारवाला निकाय त्यसपछि जुन राज्य पक्ष एकदम जवाबदेही बन्नुपर्छ। यसमा विभिन्न राजनीति दलदेखि लिएर सरकारवाला निकायले आफ्नो तर्फबाट एकदमै पहल गर्न आवश्यक छ। त्यसको लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमदेखि लिएर र नीति नै बन्नुपर्छ कि दुर्व्यसनलाई हामीले कसरी चाहिँ नियन्त्रण गर्ने, राज्य पक्षबाट पनि यसको विशेष ध्यान आकर्षण हुनुपर्छ भन्ने हाम्रो माग रहेको छ।
मेरो नाम मेनुका भण्डारी हो। उत्पादन गर्नेलाई नै त्यही नै रोक्यो भने यो अहिलेको युवाहरू ड्रग्स लिने, सुई लिने इत्यादि गरेर बिग्रिएको छ। सुधार केन्द्रमा कति राख्नु होइन, राख्दा पनि हुँदैन, अब निस्क्यो फेरि त्यो युज गरिहाल्छ। त्योभन्दा त्यो उत्पादन नै रोक्यो भने बेस्ट हुन्छ।
म यज्ञा प्रसाद उप्रेती। राज्यले चाहिँ यसलाई कन्ट्रोल गर्नको लागि काम दिनु पर्यो, अवसरहरू दिनु पर्यो, नयाँ प्राविधिक शिक्षाहरू लागू गर्नु पर्यो, घर घरमा इन्डस्ट्रिज हुनु पर्यो, शान्त वातावरण हुनु पर्यो, पारिवारिक कलहलाई अन्त्य गर्नु पर्यो।
क्षेत्रबाट खुला सिमाना कारणले गर्दाखेरि पनि अब यस्ता दुर्व्यसनका कुराहरू धेरै इन्डियामा बढी पाउँछन् र त्यहीबाट चाहिँ के अरे सिकेर आउँछन् र अनि यहाँ नेपालमा लागू गर्छन् र यो कुरामा अलिक कन्ट्रोल गर्नुपर्छ। र दोस्रो कुरा, अब यो प्रशासनले पनि कमसेकम चाहिँ यस्ता सिमानामा अथवा चाहिँ दुर्व्यसन कुन ओसार पसार गर्ने मान्छेहरूमाथि पनि अलिकति कन्ट्रोल किसिमले चाहिँ उहाँहरूले चाहिँ अलिकति यसलाई रोकथाम गर्यो भने पनि केही कम हुनसक्छ।
संघीय समाजवादी फोरम नेपालबाट 58 जनाले अलग भएको घोषणा गरेका छन्। बाँकेका जिल्ला सदस्य सहित 58 जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। संघीय फोरमका जिल्ला सदस्य सत्यनारायण वर्मा, क्षेत्रीय सदस्य ओम प्रकाश चौधरी समेत पार्टी परित्याग गर्नेमा सामेल हुनुहुन्छ। आजको दैनिक नेपालगञ्जमा यदुराज मिश्रले खबर लेख्नु भएको छ।
4 वर्षदेखि भेरी नदीको बैरिताल पुल निर्माण अलपत्र छ। जाजरको डोल्पा सडक अन्तर्गत रुकुमको चिसापानी र छेपका बीच भेरी नदीमा निर्माणाधीन उक्त पुल अलपत्र परेको हो। दुवै किनाराका पिल्लरको निर्माण समेत पुरा भएको छैन। पिल्लर अधुरै छाडेकै 3 वर्ष बितेको छ। पुलको स्ल्याब लगायत अन्य कामको अत्तो पत्तो छैन। सडक विभाग र निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण अलपत्र परेको स्थानीयले बताएका छन्। आशिष निर्माण सेवा काठमाडौँले पुल निर्माणको जिम्मा लिएको थियो। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ। यसैबीच प्युठानको खबरमा झिमरुक खोलामा पक्की पुल बनेपछि व्यापारिक केन्द्र बिजुवार र जिल्ला सदरमुकाम खलङ्गा सडकले जोडिएका छन्। अब बर्खामा झिमरुक खोला बढे पनि छोटो बाटो खलङ्गा जान सजिलो भएको छ।
भारतबाट अवैध रूपमा आयात हुने दुग्ध पदार्थलाई रोक्न कडाई गरिने भएको छ। दैनिक 950 लिटर भारतीय दुध बाँके भित्रिने गरेपछि किसानहरू मर्कामा पर्न थालेकाले कडाई गर्न लागेको जिल्ला दुग्ध व्यवसाय संघका अध्यक्ष बदरुद्दिन अन्सारीले जानकारी दिनुभयो। भारतबाट खुल्ला रूपमा भित्रिने दुध गुणस्तरीय भए नभएको जाँच नहुने गरेको र गैर कानूनी तवरले भित्रिरहेको अन्सारीले बताउनुभयो। आजको सद्भावमा खगेन्द्र दाहालले लेख्नु भएको छ।
दुर्गम क्षेत्रका विमानस्थलमा नियमित जहाज नउडाउने वायुसेवा कम्पनीले अब चार्टर्ड उडान गर्न पनि नपाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णयअनुसार तोकिएका विमानस्थलमा सेड्युल उडान नगर्ने कम्पनीले कुनै पनि समयमा चार्टर्ड गरेर जहाज लैजान नपाउने भएका हुन्। खास गरी सडक यातायातको सुविधा नपुगेको र जहाज मात्र विकल्प रहेका विमानस्थलमा यो प्रावधान लागू हुने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिनुभएको अच्युत पुरीले आजको नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
टिकापुर नगरपालिकाले नगर क्षेत्रमा संकलन गरेको फोहोर डल्फिन संरक्षित क्षेत्रमा फालेको छ। केही दिन अघि नगरपालिकाका ट्र्याक्टरले कर्णाली नदी किनारमा फोहोर फालेको स्थानीयले बताए। फोहोरले दुर्लभ जलचर प्राणीको वासस्थानमा समस्या आउने भएपछि स्थानीय विरोधमा उत्रिएका छन्। उनीहरूले अवरोध गरेपछि हाल फोहोर फाल्ने काम रोकिएको छ। यसअघि स्थानीय शाहीपुर सामुदायिक वनको हाताभित्र नदी किनारमै फालेको फोहोरको थुप्रो भने देख्न सकिन्छ। फोहोरको थुप्रोमा काँचका टुक्रा र प्लास्टिकका बोतल समेत रहेका छन्। आजको नागरिक पश्चिमेलीमा योगेश रावलले लेख्नु भएको छ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर 11 कार्यालय हिजो उद्घाटन गरिएको छ। कार्यालयको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो। पश्चिम डायरीमा अब नागरिक मत, दलहरू बीचको पछिल्लो ध्रुवीकरण प्रयासबारे सर्वसाधारणको प्रतिक्रियाका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 चन्द्रप्रकाश तिमिल सिन्हाको विचार।
जुन हाल जुन गठबन्धन भयो माओवादी केन्द्र नेकपा एमाले र नयाँ शक्ति पार्टीबाट जुन गठबन्धन भयो यो अपवित्र गठबन्धन मानेछु मैले यसलाई, किनभने प्रचण्डले प्रचण्ड विश्वास कहीँ पनि हुँदैन। एमालेसँग सम्झौता गर्यो, प्रधानमन्त्री केपी ओली हुँदाखेरि सम्झौता तोड्यो, अहिले नेपाली काङ्ग्रेससँग सम्झौता गर्यो, दुई बुद्धे तिन बुद्धे सम्झौता गर्यो, अहिले तोडेर फेरि अहिले एमालेसँग गठबन्धन गर्यो। त्यसैले केपी यो प्रचण्डको विश्वास छैन, प्रचण्डले एमालेलाई डुबाउने खेल हो यो मैले लागेको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको कर्णाली पुल जीर्ण बन्दै भत्किएको बर्दिया स्थित जब्दी घाट पुलमा अख्तियार छानबिन गर्दै
भेरीमा एक वर्षपछि सवारी चालक अनुमति पत्र बनाउन सुरु, बाँकेमा पश्चिम क्षेत्रकै ठुलो 10,000 टन क्षमताको शीत भण्डार बन्दै
औषधि खरिदबारे स्थानीय तहमा अन्यल, 7 प्रदेशमा स्वास्थ्य संस्थामा औषधि अभाव, भेरी बबई ड्राइभर्सनको आयोजनाको सुरुङ खन्ने मेसिन 1 महिनाभित्रै जडान भइसक्ने
र बर्दियामा 10 चरेसहित 1 पक्राउ, जाजरकोटमा 4 भेरी नदीको बैरिताल पुल निर्माण अलपत्र।
पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी देवसँगै लक्ष्मी र मतुला बिदा हुन्छौँ। आज असोज 23 सोमबार अक्टोबर 9 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।